रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मीना गुरुङ। प्राविधिक मित्र सुजनसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासङ्घले आइसिआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रममा परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सह अस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछौँ। नेपाल आदिवासी जनजाति महासङ्घको गत चैत 5 र 6 गते सम्पन्न भएको 11 महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचित पदाधिकारीले प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चितका लागि पहलका साथै संविधान संशोधन, बहस पत्र तयार, छलफल र सुझाव संकलनका साथै सम्बन्धित निकायहरूलाई आडान पत्र समेत हाल बुझाइरहेको छ। कार्यक्रम साइनोको आजको श्रृङ्खलामा हामी नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्षद्वय जुनिता राय र राम कुमार सिंह दनुवारसँग महासंघ कार्यक्रम तथा गतिविधिहरूमा केन्द्रित रहेर गरेको कुराकानी तपाईँलाई सुनाउनेछौ। कार्यक्रमको सुरुवातमा सुनौ आदिवासी जनजाति महासंघ उपाध्यक्ष जुनिता राईसँग गरिएको यो कुराकानी। म्याडम, कार्यक्रम सानोमा तपाईँलाई स्वागत छ।
धन्यवाद यहाँलाई।
नेपाल आदिवासी जनजाति महासङ्घमा चाहिँ हजुर उपाध्यक्ष रूपमा हुनुहुन्छ होइन, तपाईँको भूमिका चाहिँ के छ नि त्यहाँ?
हो, प्रश्नको लागि धन्यवाद। म जुनिता राई, म याखा कम्युनिटीबाट प्रतिनिधित्व गर्छु। नेपाल आदिवासी जनजाति महासङ्घको 11 महाधिवेशनबाट उपाध्यक्षको पदमा निर्वाचित भएर आइरहँदाखेरि मैले योभन्दा अगाडि नेपाल राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको महासचिवको रूपमा पनि आफ्नो पद चाहिँ कोरोना कारणले 5 वर्षसम्म चाहिँ त्यो भूमिका निर्वाह गरिरहँदाखेरि नेपालमा आदिवासी अधिकार, आदिवासी महिलाहरूको अधिकार, आदिवासीहरूको संस्कार, संस्कृति, सांस्कृतिक भूमि, प्रथाजनित कानुन, हाम्रो जति पनि अहिले भूमिको विषयमा अथवा पहिचानको विषयमा उठान भएका कति धेरै मुद्दाहरू छन्, ती मुद्दाहरूमा, ती क्षेत्रहरूमा चाहिँ सशक्त रूपमा चाहिँ वकालत गर्ने, बहस गर्ने, पैरवी गर्ने चाहिँ भूमिका चाहिँ मैले आफ्नो भूमिका भन्ठानेको छु।
नेफिनको उपाध्यक्ष पनि हुनुहुन्छ, सँगसँगै अब महिला भएको हिसाबले पनि यो महिलाको चाहिँ परम्परागत भूमिका चाहिँ कस्तो छ नि?
सबैभन्दा पहिले चाहिँ आदिवासी महिलाहरू चाहिँ हिजो मातृसत्तात्मक प्रणालीबाट विकसित भएको हाम्रो संस्कार छ, पछिल्लो समयमा चाहिँ पितृसत्तात्मक केही अङ्गालिएको छ, तथापि हामीले चाहिँ मातृसत्तात्मक प्रणालीलाई नै निरन्तरता दिनुपर्छ। त्यो भइरहँदाखेरि हामीले जल, जमिन, जङ्गल, जडीबुटी, परम्परा, प्रथा, हाम्रो सांस्कृतिक संस्कार जति पनि कुराहरू छन् ती त्यहाँ चाहिँ हाम्रो आदिवासीहरूमा चाहिँ सर्वप्रथम रूपमा चाहिँ महिलाहरू नै त्यहाँ अग्रसर रूपमा अगाडि हुन्छन्। तपाईँले घरमा अन्तिम संस्कारको कुरा गर्दा होस्, जन्मिँदा होस्, जन्मिनु पूर्व आदिवासीहरूले चाहिँ जस्तै पूर्वमा किराँत समुदायमा चाहिँ बुढी पूजा भन्छ, जसलाई चाहिँ गर्भवती महिलालाई र गर्भको बच्चालाई सुरक्षित होस् भनेर उनीहरूको चाहिँ पौष्टिक आहारहरूको विषयदेखि लिएर उहाँहरूलाई चाहिँ हामीले दैविक शक्ति, हामीले जति संसारमा देखेको राम्रो नराम्रो इनर्जीहरू छ तिनीहरूबाट बचाउनलाई भनेर चाहिँ राम्रो होस् भोलि उपकार लागोस् भनेर चाहिँ पूजा गर्ने चलन छ। त्यहाँ चाहिँ सुँगुर, कुखुरा, अण्डाहरू सबै उपलब्ध गरेर चाहिँ पूजाआजा गरिन्छ, ताकि कतिपय अवस्थामा चाहिँ ती महिलाहरूलाई त्यो चाहिँ एउटा पोषण तत्त्व पनि उपलब्ध हुन्छ, त्यहाँबाट उहाँहरूलाई चाहिँ आत्मसम्मान पनि प्राप्त हुन्छ होइन। अनि बिउ बिजन राख्नेदेखि लगेर पानी कति चलाउने, कुन बिउ बिजन चाहिँ कुन महिनामा राख्ने, कुन बाली कुन बेला पाक्छ, कुन पूजा कतिखेर गर्ने भन्ने लगायतका सबै कुराहरू महिलाहरूलाई थाहा हुने भएको हुनाले ती महिलाहरूले चाहिँ जल पनि होइन, जङ्गलमा पनि जाँदाखेरि कुन जडीबुटी कतिखेर टिप्ने, कुन दाउरा घाँस पानी ल्याउँदाखेरि फारो गर्ने, जतन गर्ने भन्ने महिलाहरूमा कन्सेप्ट भएको हुनाले ती जल, जमिन, जङ्गल, जडीबुटी महिलाहरूको थैलीमै रहने हुनाले ती व्यवस्थापन गर्नुमा चाहिँ आदिवासी महिलाहरूको चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका छ।
अहिलेको अवस्थामा चाहिँ महिलाले ती स्रोतहरूमा चाहिँ निर्णय गर्ने अधिकार चाहिँ कतिको पाएको छन् नि?
यो विषयमा चाहिँ अलि हाम्रो पोजिटिभ धारणा छैन। जब तपाईँले कुखुरा, बाख्राको पाठा, सुँगुरको पाठा बिक्री गरिरहँदाखेरि चाहिँ तपाईँको त्यो एक्सेस टु के अरे सम्पत्तिमा चाहिँ नियन्त्रण अथवा पहुँच छ होइन। तर अलिकति ठुलो मात्रामा चाहिँ जस्तै तपाईँले अन्नपानी धेरै मात्रामा बिक्री गर्नु पर्यो, तपाईँले चाहिँ ठुल्ठुलो राँगा भैँसी बेच्नु पर्यो भने त्यो सम्पत्तिमाथि चाहिँ फेरि पुरुषहरूको नै एकाधिकार अथवा उहाँहरूको नै निर्णय चल्ने हुन्छ। त्यसले गर्दा सानसानो कुरामा महिलालाई त्यो अधिकार दिए पनि, त्यो एक्सेस दिए पनि फेरि पनि अलिक ठुलो निर्णायक जग्गा जमिन किन्नु पर्यो बेच्नु पर्यो भने, ठुल्ठुलो रकमको भैँसी गोरु बेच्न पर्यो भने अथवा किन्न पर्यो भने त्यो पैसामाथि चाहिँ फेरि पनि पहुँच र नियन्त्रण चाहिँ पुरुषको नै हुने गरेको छ अहिले पनि। केही अब अपवाद होला होइन, कुनै जाति समुदायमा चाहिँ होला, त्यो जस्तै हिमाली समुदायमा चाहिँ प्रायः जसो महिलाहरूको नै चाहिँ एकाधिकार हुन्छ पुरुषहरूको भन्दा भने न, तर अहिले हामीले भर्खर भर्खर यो हिन्दू संस्कार संस्कृति धर्म सँग चाहिँ हामी नजिक हुँदै जाँदाखेरि चाहिँ अहिले चाहिँ यो आदिवासी महिलाहरू पनि पुरुषहरूलाई धेरै मान्ने मान्नुपर्छ होइन, त्यो सम्मान गर्नुपर्छ, तर एक अर्कामा बराबर हुनुपर्छ। त्यसले गर्दाखेरि चाहिँ हामीले अर्काको देखेसेकी गरिरहँदाखेरि चाहिँ हाम्रो चाहिँ पहुँच र नियन्त्रणमा चाहिँ हामीले चाहिँ नियन्त्रण चाहिँ गुमाउँदै गइरहेको आभास चाहिँ हुन्छ।
यो जैविक विविधता संरक्षणमा चाहिँ आदिवासी महिलाहरूको भूमिका सँगसँगै यो परम्परागत जुन ज्ञान छ नि हामीसँग आदिवासीसँग त्यसको संरक्षणको लागि चाहिँ महिलाको भूमिकालाई चाहिँ कसरी लिन सकिन्छ र त्यस्तो केही उदाहरणहरू यहाँसँग छन् तपाईँसँग छ भने त्यो पनि भनिदिनुहोस् न।
अवश्य, जैविक विविधतामा महिलाहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। अघि हामीले भन्यौँ जडीबुटीहरूदेखि लगेर उनीहरू त्यो जडीबुटी तपाईँले कुन याममा टिप्ने होइन, कुन सिजनमा टिप्ने र तपाईँले टिपिरहँदाखेरि जस्तै पाखनबेत टिप्दाखेरि पाखनबेत एउटा जडीबुटी वनस्पति हो नि त, त्यो टिप्दाखेरि उसको जरा टिपेर चाहिँ हामीले जडीबुटीको लागि राख्छौँ भने त्यो कति भागदेखि माथि चाहिँ फेरि रोप्नुपर्छ क्या त्यहीँ, त्यस्तो कुराहरू भयो। जस्तै चेपाङ्गो भन्नुहुन्छ भने उहाँहरू त गिठा भ्याकुर तरुल खाएर वनतरुल खाएर बाँच्ने जाति होइन, त्यो बाँच्ने भन्नाले त्यो उहाँहरूको परम्परामा छ होइन, हिजो गरिबीको कारणले विविध कारणले भए पनि, तर त्यो एउटा उखालेपछि अर्को चाहिँ अर्को सालको लागि चाहिन्छ भनेर रोपिराख्ने त्यो प्रचलन छ कि, त्यो चाहिँ महिलाहरूले नै आमाहरूले बच्चाहरूलाई सिकाउँदै सिकाउँदै गएको, किनभने त्यो खानापिना जो जतन गर्ने त आमाकै भूमिका हुन्छ नि त महिलाको। त्यसले गर्दा त्यो कुरामा छ भने हामीले चाहिँ हाम्रो परम्परागत ज्ञान सिपको कुरा गरिरहँदाखेरि जस्तै किराँतीहरूले तान बुन्ने होइन, यो गुरुङ मगरहरूले भेडाको ऊन काट्ने त्यहाँदेखि राडी पाखी बुन्ने छ नि, त्यो परम्परागत सिप हो। त्यो सिप चाहिँ हस्तान्तरण पुरुष पुस्तान्तरण कसलाई हुन्छ भन्दा त छोरीलाई हुन्छ, बुहारीलाई हुन्छ। कहिले पनि पुरुषहरू त जाडसी बेचेर एकार पेकार गरेर 2 रुपियाँ आय आर्जन गर्नुहुन्न, ती राडी पाखी बुन्नुहुन्न, अपवादमा बुन्नुहुन्छ होइन, तर त्यो हामीले भन्नुपर्दाखेरि चाहिँ पुरुषहरूले भन्दा चाहिँ महिलाहरूले नै गर्नुहुन्छ। त्यसले गर्दा परम्परागत ज्ञान सिप संरक्षण सम्वर्धनमा र जैविक विविधताको चाहिँ संरक्षणमा चाहिँ महिलाहरूको महत्त्वपूर्ण भूमिका हुन्छ।
अहिले हामीले यो जुन जलवायु परिवर्तनको कुरा एकदमै उच्च रूपमा अथवा एकदम धेरै सुन्दै आएको छ नि त होइन, र यसको प्रत्यक्ष असर चाहिँ जति पुरुषलाई गर्छ त्योभन्दा बढी चाहिँ महिलालाई पर्छ भन्ने कथनहरू पनि हामीले हेरेका छौँ, देखेका छौँ, सुनेका छौँ। यो के साँच्चै हो र कस्तो खालको असर चाहिँ महिलालाई पर्छ नि यदि यो साँचो हो भने चाहिँ?
जलवायु परिवर्तनको कारणले महिलाहरूलाई खास गरेर पनि आदिवासी महिलाहरूलाई एकदमै ठुलो असर हुन्छ। यो असरहरू चाहिँ जस्तै तपाईँले भन्नुपर्दाखेरि जलवायु परिवर्तनले सबभन्दा पहिले चाहिँ वन जङ्गल जडीबुटी होइन हाम्रो रैथाने बिउ बिजनहरू र ढलो कुलो पानीमा नै हुन्छ नि त असर। त्यो जब सुक्दै जान्छ त्यसपछि महिलाहरूले नजिकको धारा कुलोबाट पानी ल्याउनलाई चाहिँ घरमा व्यवहार गर्नलाई पानी ल्याउन सक्नुहुन्न, खेतीपाती गर्नलाई चाहिँ पुरुषहरूले कुलो खन्नु गए पनि दैनिक रूपमा चलाउने पानी त महिलाले ल्याउनु पर्ने हुन्छ, घाँस दाउरा ल्याउनु पर्ने हुन्छ, बिउ बिजन राख्नको लागि उहाँहरूले त्यो सोत्तरहरू सोर्ने उठाउने हुन्छ, तिनीहरू जब टाढा टाढासम्म लिन जानुपर्ने हुन्छ अनि उहाँले आफ्नो स्वास्थ्यको लागि ध्यान दिन सक्नुहुन्न, आफ्नो बालबालिकाको लागि समयमा खाना दिन सक्नुहुन्न, समयमा स्कुल पुर्याउन सक्नुहुन्न, चौतर्फी रूपमा चाहिँ त्यसको नकारात्मक असर चाहिँ बच्चाहरू समयमा स्कुल जान सक्दैन भने उनीहरूको पढाइमा असर हुन्छ, आफूले 2 घन्टा लाएर ल्याउने पानी चाहिँ 4 घन्टा भयो भने आफ्नो त्यो पानी ल्याउने समय उहाँलाई अझै डबल लाग्यो भने उहाँको प्रजनन स्वास्थ्यमा उहाँको मानसिक हरेक कुरामा चाहिँ उहाँको चाहिँ असर गर्छ भनौँ न। तपाईँको गर्भवती महिला छ भने ऊ महिनावारी भइरहेको छ भने उसले 1 घन्टा काम गर्नुपर्ने ठाउँमा 3 घन्टा गर्नु पऱ्यो भने त्यो स्वतः नकारात्मक असर पर्यो नि त। त्यसले गर्दाखेरि तपाईँले घरमा सागसब्जीहरू फुलाउन नसकेपछि उहाँलाई चाहिँ आहार विहारमा पनि त फरक पर्यो नि त। त्यसले गर्दाखेरि उहाँको आफ्नो स्वास्थ्य कमजोरी हुन्छ भने गर्भावस्थामा पनि उहाँको बच्चाको ग्रोथ राम्रो हुँदैन भने जन्मिसकेको बच्चालाई अथवा बिरामी भएका घरमा भएका ज्येष्ठ नागरिक सासूसरा आमाबुहरूलाई हेर्नुपर्ने हेरचाह गर्नुपर्ने समय पनि दिनु सक्नुहुन्न भने आफ्नो स्वास्थ्यमा पनि उहाँले पूर्ण ध्यान दिन सक्नुहुन्न र सबभन्दा बढी चाहिँ आदिवासी महिलाहरूलाई चाहिँ यसको नकारात्मक असर पर्न जान्छ भन्न चाहन्छु म चाहिँ।
यो प्राकृतिक स्रोतमा चाहिँ पहुँच र उपभोगमा चाहिँ जुन यो महिलाहरूले चाहिँ जुन एउटा भूमिका खेलिरहेको छ नि त, त्यो भूमिकामा चाहिँ यो प्राकृतिक स्रोत साधनलाई चाहिँ उपभोग गर्नको लागि चाहिँ मुख्य मुख्य चुनौतीहरू चाहिँ अहिले पछिल्लो समयमा चाहिँ तपाईँले के देख्नुहुन्छ?
प्राकृतिक स्रोत साधन उपभोग गर्नुलाई चाहिँ सबैभन्दा ठुलो चुनौती भनेको चाहिँ वन ऐन उपभोक्ता समिति। हामीले यो निजी वन होइन यो विभिन्न सामुदायिक वनहरूभित्र पनि धेरैवटा वनहरू छ होइन, अब यो ती वनहरूमा चाहिँ सहज रूपमा एक्सेस नहुँदाखेरि होइन प्राकृतिक स्रोत साधनहरूमा चाहिँ हामीले उपभोग गर्नु नसक्दा अथवा त्यो एक्सेस नहुँदाखेरि पहुँच नहुँदाखेरि चाहिँ हामीले अघि मैले माथि भनिसकेको जस्तै सहज रूपमा जडीबुटी नपाइरहँदाखेरि हामीले जडीबुटीहरू जुन हस्पिटलको भन्दा पनि धेरै त हाम्रो त आम्ची पद्धति पनि छ होइन, हाम्रो धेरै अझै पनि हाम्रो चाहिँ चलन चल्तीमा के छ भने पहिलो चाहिँ हाम्रो जडीबुटी प्रयोग गर्छौँ, दोस्रोमा हामीले विश्वास गरेको धामी चाक्री, त्यसपछि मात्रै हामीले चाहिँ स्वास्थ्य चौकीको औषधिहरू होइन अनि हस्पिटलको औषधिहरू चलाउने गरेको छौँ। त्यो नै नपाइरहँदाखेरि हामी चाहिँ अब हाम्रो त घरमा नजिक नजिकमा स्वास्थ्य चौकीहरू छैन, अहिले पनि कति ठाउँमा यातायातको व्यवस्था छैन, त्यसले गर्दा हिँडेर जानुपर्ने हुन्छ, ताकि त्यो समयमा पाउनुपर्ने उपचार ढिलो भइरहेको छ भने अघि भनेको जस्तै घाँस दाउरा जडीबुटी लिनु जानुलाई चाहिँ एउटा वन उपभोक्ता समितिको सेड्युलमा खोलेको दाउरा लिन जानलाई उसले त्यो स्वास्थ्यले भ्याउनु पर्यो, अर्को चाहिँ जन पनि चाहियो। युवाहरू सबै विदेशमा गइरहेको बेलामा अहिले महिलाहरूले एकल महिलाहरू घरमा बसिरहेछ, उहाँहरू चाहिँ श्रीमान भए तापनि एक्लै बच्चा हुर्काउनु परेको छ, एक्लै सासुसरा हुर्काएर बस्नु परेको छ, घर व्यवहार गर्नु परेको छ भनेपछि उहाँहरूको समय उहाँहरूको स्वास्थ्य उहाँहरूको सम्पत्ति चाहिँ त्यो पहुँच नपुगिरहँदाखेरि हामी दोहोरो मारमा चाहिँ परिरहेका छौँ।
समुदाय र राज्य दुवै तहमा चाहिँ महिलाहरूको आवाज सशक्त बनाउनलाई चाहिँ के गर्न आवश्यक छ, सँगसँगै विशेष गरेर युवा पुस्ता त्यसमा पनि विशेष गरेर युवतीहरूलाई चाहिँ यो क्षेत्रमा चाहिँ कसरी जोड्न सकिन्छ नि?
सर्वप्रथम चाहिँ अहिले जनजाति महासङ्घले गरिरहेको कार्यक्रमहरू जुन छ साइनो अभियान, रेडियो मर्स्याङ्दी, रेडियो अन्नपूर्ण, जस्तो मिडियाबाट सञ्चार माध्यमहरूबाट आदिवासीहरूको अधिकारको कुराहरू आदिवासीहरूको अभ्यासका कुराहरू आदिवासीहरूले पाउनुपर्ने अधिकार राज्यले दिएको राज्यसँग डाइरेक्ट एक्सेस टु कन्ट्रोलमा पुर्याउने नीतिहरू बनाउनलाई अहिलेको हाम्रो नयाँ युवाहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ हामीले आकर्षण त्यहाँ बढाउनुपर्छ उहाँहरूलाई चाहिँ हामीले यो आदिवासीहरू सम्बन्धी ज्ञानहरू दिनुपर्छ हाम्रो परम्पराहरू कति राम्रो असल अभ्यासहरू छ हाम्रो प्रथाजनित कानुन छ हाम्रो चाहिँ हाम्रो प्रथाजनित संस्थाहरू छन् ती संस्थाहरूले गरेको अभ्यासहरू हामी आदिवासी चाहिँ मैत्री छन् है यो चाहिँ भोलि परम्परामा लामो समयसम्म जाँदा पनि यो धरतीलाई लामो समय टिकाउनुपर्छ हाम्रो अस्तित्वलाई हाम्रो पहिचानलाई चाहिँ सधैँ जीवित राख्नुपर्छ भने यो अभ्यासलाई चाहिँ जारी राख्नुपर्छ भन्ने ज्ञानहरू उहाँलाई दिन सक्नुपर्छ भने राज्यलाई चाहिँ आदिवासीहरूको आदिवासीहरू मैत्री कानुनहरू बनाउनुपर्छ त्यस्ता कानुनहरू बनिरहँदाखेरि जो अहिले स्थानीय सरकारमा अथवा सङ्घीय अथवा प्रदेशमा भएका जति नै जनप्रतिनिधिहरू हुनुहुन्छ उहाँहरूलाई न कि राजनीति राजनीतिसँगै आदिवासी नीति आदिवासी अधिकार आदिवासी मैत्री कानुनहरू बनाउनलाई उहाँहरूलाई पनि हामीले टाइम टाइममा यसरी आदिवासी जनजाति सम्बन्धित कानुनहरू सेमिनार गोष्ठीहरू तालिमहरू चाहिँ दिएर हाम्रो आफ्नो कुराहरू सुनाएर त्यसमा प्रतिबद्ध बनाएर उहाँहरूलाई चाहिँ त्यहाँ पुर्यायो भने र आदिवासी अधिकारसँग सम्बन्धित आदिवासी हामीले भन्दाखेरि अब अलि नमिठो हुन्छ होला तर भावनाले पनि आदिवासी न कि शरीरले मात्रै के त्यस्ता व्यक्तिहरूलाई चाहिँ हामीले प्रमोट गरेर चाहिँ राज्यको विभिन्न ठाउँमा चाहिँ नीति निर्माण गर्ने तहमा चाहिँ पुर्याउनुपर्छ भन्ने चाहिँ मेरो भनाइ हो
जस्तो अहिले अब सरकार त तीन तहमा छ नि त स्थानीय सरकार प्रदेश सरकार अब केन्द्र सरकार छ होइन र यो नीति निर्माण गर्ने स्थानमा चाहिँ महिला त्यसमा पनि विशेष गरेर आदिवासी महिलाको सहभागी बढाउनको लागि चाहिँ जस्तै आदिवासी जनजाति महासङ्घ जस्ता यो आदिवासीको हकमा बोल्ने सङ्घ संस्थाहरूले चाहिँ कस्तो खालके पहल गर्नुपर्छ होला जस्तै चाहिँ यहाँलाई लाग्छ नि
हामीले अहिले आदिवासीहरूको जुन नयाँ जेनेरेसन छ उहाँहरूलाई अघि मैले भनेको जस्तै आदिवासी भनेर आदिवासीकै मन भएको भावना भएको महिलाहरूलाई राजनीतिमा पनि आकर्षण गराएर उहाँहरूलाई चाहिँ राजनीतिमा पनि सहभागी गराएर सहभागी पनि अर्थपूर्ण सहभागी गराएर चाहिँ हरेक राज्यको नीति निर्माण तहमा पुग्नलाई चाहिँ आकर्षण जस्तै अब हामीले चाहिँ कोटाहरू छुट्याएर आरक्षण कोटाहरू बनाएर उहाँहरूलाई चाहिँ प्रशिक्षण दिएर भए पनि विभिन्न तह तब्कामा चाहिँ महिलाहरूलाई पहिलो प्राथमिकतामा राखेर प्रायोरिटीमा दिएर उहाँहरूलाई चाहिँ तत्त्व ठाउँमा पुर्याउने गरियो भने चाहिँ तपाईँको प्रश्नलाई चाहिँ हामीले सकेसम्म न्याय दिन्छौँ होला भन्ने लाग्छ
हजुरहरू चाहिँ भर्खरै मात्रै अब नेपाल आदिवासी जनजाति महासङ्घमा चाहिँ अब निर्वाचित भएर आउनु भएको छ नि त नयाँ कार्य समिति छ यहाँहरूको चाहिँ सो नयाँ कार्य समितिको चाहिँ आगामी आउने दिनमा चाहिँ यो प्राकृतिक स्रोत साधन व्यवस्थापनमा होइन अधिकारमा आधारित प्राकृतिक स्रोत साधन व्यवस्थापनमा चाहिँ त्यहीसँग सम्बन्धित भएर चाहिँ कस्तो कस्तो खालके कार्यक्रमहरू गर्ने चाहिँ यहाँहरूको योजना छ नि
यो अहिले जुन कार्यक्रम सञ्चालन भइरहेको साइनो जुन अभियान छ त्यस्तै प्रकारको कार्यक्रमहरूलाई निरन्तरता दियो भने चाहिँ भविष्यमा यस्तो कार्यक्रमहरू अझ थप अरूहरूसँग पनि मिलेर गर्न सकियो भने होइन अनि हामीले चाहिँ हाम्रो प्रयास चाहिँ के छ भने प्राकृतिक स्रोत साधनमा चाहिँ बढी से बढी हाम्रो आदिवासीहरूलाई संलग्नता गराउने र नयाँ अहिलेको पुस्ताहरूलाई पनि यो कुरामा चाहिँ हामीले विशेष ध्यान दिएर उहाँहरूलाई चाहिँ कार्यक्रममा सहभागी गराउने यसका लागि नै महासङ्घले चाहिँ कार्यक्रमहरू तय गर्ने परियोजना प्रपोजलहरू लेख्ने र कार्यक्रमहरू ल्याउने प्रयास चाहिँ हाम्रो एकदमै रहनेछ
हामी चाहिँ कार्यक्रमको करिब यो अन्तर्वार्ताको चाहिँ अन्त्यमा छौँ होइन र यो अधिकारमा आधारित दृष्टिकोणलाई चाहिँ व्यवहारमा लागू गर्न सरकार र यो सरकारवाला पक्षले चाहिँ के गर्नुपर्छ जस्तो चाहिँ तपाईँलाई लाग्छ
सरकारवाला चाहिँ हामी हो सरकारले चाहिँ हामीलाई कहिले पनि आदिवासीहरूको हितमा अथवा आदिवासीहरूलाई चाहिँ ध्यानमा राखेर कार्यक्रम गर्नुपर्छ भनेर एउटा सानो सानो थोरै थोरै एउटा बास्केट फन्ड जस्तो चाहिँ प्रोग्रामहरू चाहिँ हामीलाई छुट्याइदिनुपर्छ होइन त्यसमा चाहिँ जस्तै कि जब प्रत्यक्ष रूपमा हाम्रो असर गर्ने प्राकृतिक स्रोत साधनमा हाम्रो एक्सेस हुने पहुँच हुने नियन्त्रण हुने खालको कानुनहरू गर्नुपर्छ यसको मतलब चाहिँ सबै कुरो चाहिँ हाम्रो आफ्ना आफ्नो प्रथाजनित संस्थाहरू छ नि, उसलाई मान्यता दिएर होइन उसलाई पनि सहभागी गराएर त्यो ऐन नै त्यसरी परिवर्तन गरेर ऐन नै बनाइदिएको भयो भने चाहिँ हाम्रो टार्गेटहरू त्यो कार्यक्रमहरू चाहिँ सफल हुन्छ भन्ने लाग्छ।
हस् त, तपाईँले व्यस्त समयको बावजुद पनि कार्यक्रम साइनको लागि समय दिनुभयो, यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद।
हस् धन्यवाद मिनाजी, तपाईँलाई पनि यो समयको लागि।
सुन्नुभयो केन्द्रीय उपाध्यक्ष जुनिता राईसँग गरिएको यो कुराकानी। तपाईँ अहिले कार्यक्रम साइनो सुन्दै हुनुहुन्छ। यो कार्यक्रम हरेक शनिबार बिहान 8 बजेदेखि सामुदायिक रेडियो मर्साङदी 95 मेगाहर्ज र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा एकैसाथ सुन्न सक्नुहुनेछ। अब भने हामी तपाईँलाई कार्यक्रममा फेरि कुराकानी सुनाउनेछौ। सुनौ नेपाल आदिवासी जनजाति महासंघकै केन्द्रीय उपाध्यक्ष रामकुमार सिंह दनवारसँगको यो कुराकानी। सरकारकम साइनोमा यहाँलाई स्वागत छ।
धन्यवाद, नमस्कार।
नेपालको संविधानले आदिवासी जनजातिका हक अधिकार सुनिश्चित गरेको भने पनि व्यवहारमा चाहिँ त्यस्तो देखिँदैन, यहाँलाई चाहिँ कस्तो लाग्छ नि?
पक्कै पनि नेपालको संविधानमा जुन आदिवासी जनजातिको अधिकार छ त्यो पक्कै पनि जुन रूपमा चाहिँ हामीले पाउनुपर्ने अधिकारहरू छन् त्यसमा पाएको छैन भनेर हामी भर्खर अहिले नवनिर्वाचित पदाधिकारीहरू नेपालको संविधानमा जुन आदिवासी जनजातिको अधिकारको बारेमा जुन उल्लेख भएको छ ती अधिकारहरू कसरी लागू गर्ने, कसरी हाम्रो आदिवासी जनजातिले अधिकार पाउने हो त्यस सम्बन्धमा चाहिँ हामी अगाडि बढाउने नै छौँ यो नयाँ कार्य समितिहरूले।
नीति निर्माण तहमा आदिवासी समुदायको उपस्थिति अझै पनि कम छ, यसलाई महासङ्घले चाहिँ कसरी सम्बोधन गर्ने योजना बनाउनु भएको छ?
पक्कै पनि नीति निर्माण तहमा चाहिँ हाम्रो आदिवासी जनजातिको सहभागिता एकदम कम देखिन्छ। जस्तो हाम्रै दनुवार जातिकै 82,784 जनसङ्ख्यामा एकजना पनि अहिलेसम्म यो प्रतिनिधि सभामा चाहिँ प्रतिनिधित्व गर्न सकेका छन्, न समानुपातिकमा न प्रत्यक्षमा। यसबाट पनि देखिन्छ कि आदिवासी जनजातिले जुन रूपमा चाहिँ सहभागिता हुनुपर्ने त्यो सहभागिता नहुँदा पनि हामी नीति निर्माण बनाउने तहमा पनि हामी पुग्न सकिरहेका छैनौँ र यसको लागि यो महासङ्घको नयाँ कार्य समितिले हामी योजना बनाएर अगाडि बढ्नेछौँ।
भाषा, भूमि, शिक्षा र प्रतिनिधित्वका सवालमा अझै पनि महासङ्घ अथवा आदिवासी जनजातिहरूले चाहिँ एकदम धेरै चुनौती चाहिँ भोगिरहेको छन् होइन, र यी समस्याहरूको समाधान चाहिँ कसरी सम्भव छ जस्तो तपाईँलाई लाग्छ नि?
यसमा यस्तो छ, अब भाषाको संरक्षण गर्नुपर्छ। अहिले आधुनिक प्रवृत्तिको अवस्थामा, यो अहिले आधुनिक युगमा भाषा लोप हुँदै गएको अवस्थामा नेपाल आदिवासी जनजाति महासङ्घले भाषा सम्बन्धी सबै जातिहरूले आआफ्ना भाषा संस्कृति कसरी संरक्षण गर्ने त्यस सम्बन्धमा पनि हामीले चाहिँ जिल्लागत रूपमा, प्रदेशगत रूपमा आदिवासी जनजाति महासङ्घले पनि भाषा आयोगसँग पनि कोअर्डिनेसन गरेर आदिवासीको भाषालाई चाहिँ संरक्षण गर्नेतर्फ चाहिँ हामी पहल गरिरहेका छौँ। र 2059 भदौको 30 गते दनुवार जातिको भाषा चाहिँ रेडियो नेपालबाट पनि प्रसारण भइरहेको अवस्था छ। र जुन अहिले प्रदेशगत रूपमा पनि कामकाजी भाषाको रूपमा पनि अहिले सरकारले चाहिँ जुन विदा दिने र लागू गर्ने जुन योजनाहरू ल्याएर लागू गरिरहेको छ ती पक्कै पनि आगामी दिनमा भाषाको संरक्षण हुन्छ, संस्कृतिको संरक्षण हुन्छ भन्ने विश्वास लिएको छु।
जस्तै यो भाषालाई प्रदेश स्तरीय रूपमा पनि मान्यता दिएको कुरा गर्नुभयो होइन, जस्तै महासङ्घकै अथक प्रयास, मार्गदर्शन र आन्दोलनले नै बागमती र गण्डकी प्रदेशले चाहिँ जातीय भाषाहरूलाई पनि सरकारी कामकाजी भाषाको मान्यता दिएको छ। कार्यान्वयन पक्ष चाहिँ यहाँले कसो देख्नुहुन्छ र अन्य प्रदेशमा समावेशिता र बहु जातीय पहिचानलाई स्थापित गर्नको लागि चाहिँ महासङ्घले चाहिँ के कस्ता प्रयास गर्न चाहिँ जरुरी छ जस्तो तपाईँलाई लाग्छ?
पक्कै पनि यो महासङ्घको अहिलेको मात्रै होइन, पहिलाकै अब भनौँ हाम्रो महासङ्घका पूर्व पदाधिकारीज्यूहरूले हाम्रो भाषा कामकाजी भाषा हुनुपर्छ प्रदेश स्तरमा भनेर पहल गरेकै कारणले अहिले यो जुन लागू भइरहेको अवस्था छ। र यो चाहिँ हामी सबैले मिलेर यो कामकाजी भाषालाई चाहिँ लागू गर्नुपर्छ। यसमा सरकारले मात्रै लागू गरेर हुँदैन, यसलाई हामीले पनि प्रायोरिटी दिएर यसलाई चाहिँ लागू गर्नेतर्फ चाहिँ हामी पहल गर्नुपर्छ सबै मिलेर, सबै हामी आदिवासी जनजाति दाजुभाइ दिदीबहिनी सबै मिलेर यसलाई चाहिँ हामीले प्रायोरिटी राखेर यसलाई लागू गराउनेतर्फ चाहिँ जोड दिनुपर्छ।
आदिवासी जनजातिको भाषा, संस्कृति, संस्कार अनि प्राकृतिक स्रोतमाथिको अधिकार संरक्षण र प्रवर्धन गर्नको लागि चाहिँ महासंघले के कस्ता परियोजनाहरू सञ्चालन गर्दै आएको छ र यसको जुन अगाडि पनि यो परियोजनाहरू चलिरहेको छ र पछि आउने परियोजनामा पनि कस्तो कस्तो कार्यक्रमहरू छ समावेशको चाहिँ यहाँहरूको चाहिँ कार्ययोजना छ नि
यस सम्बन्धमा अहिले अब हाम्रो नयाँ कार्य समितिले अब सिसिपिपी वाला जुन कार्यक्रमहरू अहिले ल्याएर चाहिँ एवेरनेस प्रोग्रामहरू दिइरहेछ यसमा फेरि टेक्निकल एजुकेसनहरूको बारेमा जस्तो प्लम्बिङ त्यसपछि इलेक्ट्रिसियन यो कार्यक्रमहरू पनि अब फ्रिसिप भनेर ल्याइरहेछ त्यस्तै अन्य कार्यक्रमहरू पनि अब यसमा चाहिँ हाम्रो महासङ्घले चाहिँ योजना बनाएर कसरी आदिवासी जनजातिको लागि चाहिँ अब रोजगारमूलक आयमूलक सिपमूलक यी कार्यक्रमहरूको बारेमा कसरी चाहिँ एवेरनेस बनाउने कसरी शिक्षाले प्रवर्धन गर्ने भन्ने सम्बन्धमा चाहिँ हाम्रो अहिलेको नयाँ कार्य समितिको अध्यक्षज्यू आफै लागि परिनु भएको छ र यसमा सबै कार्य समितिका पदाधिकारीहरूको साथ सहयोगले गर्दा आगामी दिनमा आदिवासी जनजाति महासङ्घको योजना आदिवासी जनजातिको हक हितमा चाहिँ राम्रै योजनाहरू ल्याएर लागू गर्नुहुनेछ भनेर हामीले सबैले साथ सहयोग दिइरहेका छौँ आशा छ यो कार्यक्रम चाहिँ राम्रै हुन्छ हाम्रो यो 3 वर्ष कार्यकालमा भन्ने हामीले विश्वास लिएका छौँ
जस्तो यो आदिवासी जनजाति महासङ्घ चाहिँ अब यो जातीय सङ्घ संस्थाहरूको छात्र सङ्गठनको रूपमा चाहिँ अब नेपालै भरि काम गरिरहेको छ नि त होइन हिमाल पहाड तराईको अब विभिन्न ठाउँमा बस्ने आदिवासी जनजातिहरूको आफ्नै प्रकारको समस्याहरू छन् र त्यही समस्याहरू चाहिँ भोग्दै आएको छ तर पछिल्लो परिवेशमा चाहिँ के पनि छ भने आदिवासी समुदायहरू चाहिँ एकदम धेरै मात्रामा चाहिँ अब वैदेशिक रोजगारतर्फ जाने गाउँघर चाहिँ खाली हुने फेरि हामी चाहिँ यता अर्को मुद्दा के उठाएर छ भने हामीले जल जमिन जङ्गलमा चाहिँ हाम्रो अधिकार हुनुपर्छ भन्ने जस्तो मुद्दा पनि हामी उठाइरहेको छ र यसरी गाउँ खाली हुँदै जाने फेरि अधिकारको बारेमा चाहिँ हामी लडाइँ पनि गराउँदा चाहिँ यो दुइटै कुरा बाजेको जस्तो चाहिँ यहाँलाई लाग्छ कि लाग्दैन र त्यो युवाहरूलाई चाहिँ हामीले कसरी परिचालन गर्न सक्छौँ
डेफिनेटली यो हामी सबैले भोगेकै कुरा हो हामीले हेरेकै कुरा हो यसमा सबैले सोच्नु पर्ने अहिलेको अवस्था छ अब अहिलेको अवस्थामा युथलेस समाज भनौँ न र टिथलेसबाट भरिएको समाज हो टिथलेस भन्नाले अब वृद्धावस्थाहरूका मान्छेहरू मात्रै गाउँघरमा बस्ने युथलेस भनेको युवाहरू सबै विदेशी नै भन्ने अहिलेको जुन हामी देखिरहेछौँ त्यसमा चाहिँ अब आदिवासी जनजातिको हकमा अब हामीले यही त छ जस्तो प्लम्बिङको कुरा आयो जस्तो टेक्निकल एजुकेसनमा इलेक्ट्रिसियनको कुरा आयो सिलाइ बुनाइको अब जस्तो हिजो मात्रै हामीले बर्दियाका बहिनीहरूले लेहेङ्गा पोसाकहरू जुन सिलाउने गर्नुभयो र उहाँहरूले 5-7 जनाले पसल पनि सञ्चालन गरिसक्नु भएको छ यस्तै किसिमका चाहिँ आदिवासी जनजातिहरूमा चाहिँ सिपमूलक तालिमहरू चाहिँ अलिकति विस्तार गर्दै गयो भने युवाहरू पलायन हुनबाट बच्छ कि भनेर हाम्रो जोड छ अब मेरै कुरा भन्नुपर्दाखेरि म एउटा सुरक्षा सेवाबाट अवकाश पाइसकेर पनि रेगुलरली मैले मास्टर डिग्री त मैले 58 गरेका थिएँ त्यसपछि पनि मैले एलएलबी सुरु गरेँ र नियमित रूपमै पास गर्दै जाँदाखेरि अहिले अधिवक्ताको लाइसेन्स पनि लिन सफल भएँ र यो हाम्रो आदिवासी जनजातिमा पनि एउटा शिक्षामूलक रूपमा पनि जान सक्छ अहिलेको युवाहरूलाई त्यत्तिकै बस्नुभन्दा पनि शिक्षाले हाम्रो जीवनलाई चाहिँ अगाडि बढाउन सक्छ यसमा सपोर्ट गर्छ भन्ने खालको सोच चाहिँ बनाउनु पर्छ अघि हाम्रो सरले पनि भन्नुभयो एलएलबीको भर्खरै खुल्या छ फर्म त्यसमा चाहिँ यहाँहरूले पनि कानुन जान्नै पर्छ इग्नोरेन्स ल इज नो एक्सक्युज भन्ने जस्तै सबैलाई चाहिँ यो जानकारी भयो भने कानुनको अनभिज्ञता क्षम्य हुँदैन भन्ने सवालमा सबै आदिवासी जनजातिले हाम्रो अधिकार के हो संविधानमा के उल्लेख भएको छ हामीले पाउनुपर्ने अधिकार के हुन् भन्ने मात्रै होइन कि अन्य कानुनको बारेमा पनि जानकारी राख्दाखेरि राम्रै हुन्छ भन्ने खालको मेरो चाहिँ सोच त्यस्तो छ
जस्तो महासङ्घले अहिले जलवायु परिवर्तन साझेदारी कार्यक्रम पनि चलाइरहेको छ सानो परियोजना पनि चलाइरहेको छ होइन र त्यो परियोजना मार्फत पनि धेरै जनचेतनामूलक कार्यक्रमहरू अब सिपमूलक तालिमहरू दिँदै आएको छ गाउँकै पुराना सम्पदहरू पुनर्निर्माणदेखि लिएर हरेक कुरामा चाहिँ सहयोग गर्दै आएको छ नि त र यो यस्तै महासङ्घ ले चाहिँ स्थानीय तह प्रदेश सरकारसँग समन्वय सहकार्य गरेर चाहिँ आगामी दिनमा चाहिँ कस्तो खालको कार्यक्रमहरू गर्न सक्छ अथवा यहाँले चाहिँ त्यो नीति निर्माण तहमा चाहिँ महासङ्घको पहुँच वृद्धि गर्नको लागि चाहिँ महासङ्घ चाहिँ कसरी तयार गर्दैछ
पक्कै पनि यो समस्या जुन हाम्रो संस्कृति संरक्षणको सवालमा अस्ति मोरङमा पनि यो कुराहरू आएको थियो. मोरङका साथीहरूले हाम्रो जुन प्राकृतिक पूजा गर्ने जुन थानहरू छ त्यो चाहिँ हटाउने क्रममा छ, त्यसको लागि चाहिँ हामीले कसरी संरक्षण गर्ने भन्ने कुरा पनि आयो. यसमा अब हाम्रा विभिन्न संगठनहरूको निर्माण गरेका छौँ हामीले. त्यसमा अब आदिवासी जनजातिले पर्ने मानवाधिकार सम्बन्धीको होस्, प्रकृति संरक्षणकै कुराहरू होस्, त्यस्तै थान कुलदेवताहरूको जुन प्रकृति पूजाहरू भइरहेछ त्यसको बारेमा चाहिँ संरक्षण कसरी गर्ने भनेर हामीले चाहिँ अब जिल्ला जिल्ला प्रदेशमा यसको लागि पनि एवेरनेस प्रोग्रामहरू चाहिँ सञ्चालन गर्नुपर्छ जस्तो मलाई लाग्छ, गर्छौँ. र यो बिस्तारै बिस्तारै अब हामी यो नयाँ कार्य समितिले यी सबै समस्याको समाधान चाहिँ हामी गर्दै जान्छौँ. यो भनाइ मात्रै होइन कि काम गर्नलाई आएका हौँ, हामी काम गर्नुपर्छ र यसको लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग चाहिँ कोर्डिनेसन गरेर हामी काम गर्छौँ.
हामीले अब युवा पलायनको कुरा पनि गऱ्यौँ थोरै होइन, त्यसै गरेर अब गाउँघरमा चाहिँ बढी मात्रामा अब ज्येष्ठ नागरिकहरूको कुरा पनि अघि हाम्रो कुराकानीमा पनि आयो र महिलाकै अधिकार, त्यसमा पनि आदिवासी जनजाति महिलाहरूको अवस्था होइन कस्तो छ, त्यसपछि अनि यहाँहरूको जुन महासङ्घकै नेतृत्व दायक भूमिमा चाहिँ महिलाहरूको भूमिका, अनि त्यो भूमिकालाई चाहिँ सही रूपमा स्थापित गर्नको लागि चाहिँ आदिवासी महिलालाई मात्रै प्राथमिकता राखेर त्यस्तो के गर्न सकिन्छ भनेर यहाँहरूको बारेमा कहिले छलफल हुने अथवा त्यस्तो केही भएको छैन नि?
अब हामी यो चैतको 6-5-6-7 निर्वाचन भयो महासङ्घको, र यो हामी नयाँ कार्य समिति भएकोले यस सम्बन्धमा चाहिँ छुट्टै आदिवासी महिलाको बारेमा चाहिँ छुट्टै किसिमको चाहिँ यसमा चाहिँ हामी अगाडि कसरी बढ्ने भन्ने खालको चाहिँ अब त्यस्तो त भएको छैन. अब पछिल्ला दिनहरूमा चाहिँ हाम्रो सङ्घीय परिषदको बैठक हुँदाखेरि यो कुराहरू अवश्य नै आउनेछ, र भर्खरै 8 अधिवेशन होला जस्तो लाग्छ महिलाहरूको पनि, नेपाल आदिवासी महिला सङ्घको चाहिँ अधिवेशन भएको छ, त्यसबाट महिला महासङ्घले पनि त्यसबारेमा चाहिँ आदिवासी महिलाहरूको बारेमा चाहिँ सोच्ने नै छ, र जुन सङ्घीय परिषदको आगामी बैठकहरू जुन भयो भने हामी यसमा चाहिँ कसरी अगाडि बढ्ने, आदिवासी महिलाको हक हित अधिकारको लागि कस्तो किसिमको आयमूलक आर्जन गर्ने खालको कार्यक्रमहरू ल्याउँदाखेरि कसरी हामी चाहिँ अगाडि बढ्न सक्छौँ, कसरी सफल हुन्छ, कसरी आश्रित गराउन सकिन्छ भन्ने खालको हामी चाहिँ पछिल्ला बैठकहरूमा चाहिँ हामी छलफल गर्नेछौँ.
यो पछिल्लो चरणमा चाहिँ अहिले अब नेपालको राजनीतिक अवस्थादेखि लिएर अहिलेको परिवेश अलिकति फरक पनि छ नि त होइन, नयाँ पुस्ता अब जेनजीकै त्यति धेरै मुभमेन्ट पनि यहाँले पनि हेर्नुभयो है, र परिस्थिति पनि फेरिएको अवस्थामा र सरकारसँग चाहिँ आदिवासी जनजातिको मुद्दालाई अझ बलियो बनाउन अथवा मजबुत बनाउनको लागि चाहिँ यहाँहरूको चाहिँ के माग छ र कसरी चाहिँ समन्वय सहकार्य गरेर जाने चाहिँ यहाँहरूको योजना छ, र भावी दिनमा चाहिँ के भइदियो भने चाहिँ जनजातिको मुद्दालाई चाहिँ अझ बलियो बनाउनलाई चाहिँ सरकारले चाहिँ पहल गरिदियोस् जस्तो चाहिँ तपाईँको अपेक्षा चाहिँ के छ?
अब नेपाल आदिवासी जनजाति महासङ्घको तर्फबाट भन्नुपर्दाखेरि जुन नेपालको संविधानमा उल्लेख भएका आदिवासीका अधिकारहरू, जुन संस्कृति संस्कारहरू हाम्रो चाहिँ लोप नहोस् त्यसको लागि चाहिँ हामीले जुन ILO 169 कुरा पनि आएको छ, ती कुराहरू चाहिँ सबै हामीले पाउने अधिकारहरू, आदिवासी जनजातिले पाउने अधिकारहरू चाहिँ त्यो चाहिँ सुरक्षित रहोस्, त्यसमा अझ आगामी दिनमा चाहिँ अन्य नेपाली जनताले पाउने सेवा सुविधामा पनि आदिवासी जनजातिको अधिकार चाहिँ कटौती नहोस्, उनीहरू बस्ने थातथलो जुन छ त्यसबाट विस्थापित हुन नपाओस्. हामीले हिजो पनि कार्यक्रममा हेऱ्यौँ, धेरै ठाउँमा पनि विस्थापित गरेको अवस्था छ, अहिले पनि विस्थापितकै चरणमा छन् कतिपय ठाउँमा, तिनीहरूलाई चाहिँ संरक्षण सम्वर्धन कसरी गर्ने भन्नेतर्फ चाहिँ नेपाल आदिवासी जनजाति महासङ्घ अगाडि बढ्नेछ. त्यसको लागि चाहिँ सङ्घीय सरकारसँग, प्रदेश सरकारसँग, स्थानीय सरकारसँग हामी कोर्डिनेसन गरेर.
हस् सर, व्यस्त समयको बावजुद पनि तपाईँले कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद.
हस् धन्यवाद. यो रेडियो अन्नपूर्ण अनि मर्स्याङदी रेडियो परिवारप्रति हार्दिक धन्यवाद, र यो जुन मौका दिनुभयो यो मेरो लागि पनि अविस्मरणीय नै रहनेछ. धन्यवाद, नमस्ते.
यिनै कुराकानी सँगसँगै साइनोको आजको श्रृङ्खला यति नै. आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला. रेडियो मर्स्याङदी 95 MHz रेडियो अन्नपूर्ण 93.4 MHz पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ. यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद. कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टिमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुजनलाई विशेष धन्यवाद दिँदै म मीना गुरुङ पनि बिदा हुन्छु। तपाईँको साथ सुखद रहोस्। नमस्कार।